नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध भ्रष्टाचारको मुद्दा दायर, 4,29,00,000 रुपियाँ भ्रष्टाचार गरेको अख्तियारको दावी।
राष्ट्रिय सभामा 24 जना निर्विरोध निर्वाचित, बाँकी 32 सीटमा 52 जना उम्मेद्वार बीच प्रतिस्पर्धा।
काठमाडौँका विभिन्न अस्पतालबाट विदेशी डाक्टर पक्राउ, केही निजी मेडिकल कलेजले सरकारले तोके भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीको विरोध।
सरुवा रोगबाट गत महिना चीनमा 2,200 जनाको ज्यान गयो, 7,00,000 जना प्रभावित।
र एपीएफलाई हराउँदै थ्री स्टार क्लब आहारा र गोल्ड कपको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा सामेल हुने सम्बन्धमा सम्पूर्ण क्याम्पसहरूलाई विश्वविद्यालय अनुदान आयोगको आह्वान। विश्वविद्यालय अनुदान आयोगले नेपालमा स्थापित तथा सञ्चालित विश्वविद्यालयहरू अन्तर्गतका सम्पूर्ण आंगिक, सामुदायिक र निजी क्याम्पसहरूलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा अनिवार्य सामेल गराउने निर्णय गरे अनुसार आगामी 5 वर्षभित्र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा सामेल भएर अनिवार्य रूपमा समकक्षी परीक्षण गराउने व्यवस्थाका लागि सम्पूर्ण उच्च शैक्षिक संस्थाहरूलाई सार्वजनिक आह्वान गरिएको छ। यस सम्बन्धमा थप जानकारीका लागि 2074 माघ 9 गतेको कान्तिपुर दैनिकमा प्रकाशित सूचना हेर्न अनुरोध गरिन्छ। साथै यस विषयमा सम्बन्धित विश्वविद्यालयहरूलाई समेत जानकारी गराइसकेकोले थप जानकारी सम्बन्धित विश्वविद्यालय तथा आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन महाशाखाका सानोठेमी भक्तपुरबाट प्राप्त गरी यस प्रणालीमा सामेल भएर निर्धारित अवधिमा अनिवार्य समकक्षी परीक्षण गराउने गरी कार्य गर्नुहुन पनि सूचित गरिन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। तत्कालीन महानिर्देशक शर्माले 4,29,54,123 रूपियाँ भ्रष्टाचार गरेको दावीसहित अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो। चुडामणि शर्माले सरकारी जागिर खाई यता 3,63,32,000 रूपियाँ आर्जन गरेको देखिएको, तर उनी र उनका आफन्तको नाममा 7,93,27,000 रूपियाँ भन्दा धेरै सम्पत्ति देखिएको अख्तियारले जनाएको छ। शर्मालाई 4,28,00,000 रूपियाँको बिगो तथा हदैसम्मको कैद सजाय माग गरिएको छ। शर्माको 4,28,54,000 रूपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा सम्पत्ति विवरण पनि अमिल्दो र अस्वाभाविक देखिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। शर्माकी श्रीमती र छोराछोरीको नाममा पनि विभिन्न बैंकमा रकम तथा शेयर रहेको, परिवारले महँगा घर तथा गाड़ीको प्रयोग गरेको देखिए पनि वैध आयको स्रोत नदेखिएको अख्तियारको दावी छ। कर फर्स्योट आयोगमा रहँदा अस्वाभाविक रूपमा 10 अर्ब रूपियाँ कर छूट दिएको भन्दै चुडामणि शर्मामाथि अख्तियारले यसअघि पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यो मुद्दामा भने शर्मा सहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल विरूद्ध 10,02,00,000 रूपियाँ माग दावी गरिएको छ। त्यो मुद्दामा अनुसन्धानका लागि अख्तियारद्वारा पक्राउ परेका शर्मा सर्वोच्च अदालतको आदेशमा यसअघि नै रिहा भइसकेका छन्।
निर्वाचन आयोगले राष्ट्रिय सभामा 24 जना निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 7 वटै प्रदेशमा गरी 24 जना निर्वाचित भएको भन्दै आयोगले अब 32 पदका लागि 52 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेको जनाएको छ। निर्विरोध हुनेमा एमालेका 9, काँग्रेसका 8, माओवादीका 3, राजपा र संघीय समाजवादी फोरम नेपालका 2-2 जना रहेका छन्। आयोगका अनुसार प्रदेश नम्बर 1 एमालेका परशुराम मेघी गुरूङ, हरिचरण शिवाकोटी र नैनकला ओझा, काँग्रेसका रमेश जङ रायमाझी र सरिता परसाई तथा नेकपा माओवादी केन्द्रका बिना पोखरेल पौडेल निर्विरोध हुनुभएको छ। एक नम्बर प्रदेशमा अब दलित एक र अपाङ्गता भएका वा अल्पसंख्यक एक पद गरी जम्मा दुई पदका लागि चुनाव हुनेछ। प्रदेश नम्बर दुईबाट सबै आठ जना नै निर्विरोध भएका छन्। प्रदेश नम्बर दुईमा नेपाली काँग्रेसका जितेन्द्र नारायण देव र मुक्ता कुमारी यादव, राजपा नेपालका रमेश प्रसाद यादव र विशेष चन्द्र लाल, संघीय समाजवादी फोरमका रामप्रीत पासवान र प्रमिला कुमारी, नेकपा एमालेका सुमनराज प्याकुरेल र नेकपा माओवादीका शशिकला दाहाल निर्विरोध हुनुभएको छ। प्रदेश नम्बर तीनमा सबै आठवटै सीटमा चुनाव हुनेछ। प्रदेश नम्बर चारबाट काँग्रेसका प्रकाश पन्त निर्विरोध हुनुभएको छ। प्रदेश नम्बर चारमा बाँकी सात सदस्यका लागि चुनाव हुनेछ। प्रदेश नम्बर पाँचबाट तीन महिला सदस्य निर्विरोध भएका छन्। नेकपा एमालेका कोमल ओली र मिन बुढा तथा नेपाली काँग्रेसका अनिता देवकोटा निर्विरोध राष्ट्रिय सदस्यमा चयन हुनुभएको छ। प्रदेश नम्बर तीनमा जस्तै छमा पनि सबै आठ सीटकै लागि चुनाव हुने निर्वाचन आयोगले जनाएको छ। प्रदेश नम्बर सातबाट छजना निर्विरोध भएका छन्। नेकपा एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया र कमला कुमारी ओली, नेपाली काँग्रेसका बद्री पाण्डे र तारादेवी भट्ट तथा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी निर्विरोध हुनुभएको छ। प्रदेश नम्बर सातमा अब दलित एक र अपाङ्गता भएका वा अल्पसंख्यक एक गरी जम्मा दुई पदमा चुनाव हुनेछ। राष्ट्रिय सभाको चुनाव माघ 24 गते हुँदैछ।
सरकारले नेशनल ट्रेडिङलाई खारेज गरेको छ। केही बेर अघि सकिएको मन्त्री परिषदको बैठकले घाटा चुलिएर सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको भन्दै नेशनल ट्रेडिङलाई खारेज गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले विभिन्न समयमा माओवादीबाट मारिएका केही व्यक्तिलाई शहीद घोषणा गरेको छ। बैठकले रानी जमरा कुलरिया सिंचाई आयोजना, निलगिरी जलविद्युत आयोजना, शिवम सिमेन्ट र धारखोला जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको संचार मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालमा छापा मारेको छ। टोलीले काठमाडौँका एपोलो क्लिनिक, चाइना ग्रेट वाल, सिमरिक अस्पताल लगायतमा छापा मारी 20 जना विदेशी नागरिक पक्राउ गरेको छ। आफूलाई डाक्टर बताउँदै अवैध रूपमा काम गरिरहेका ती विदेशीमाथि अनुसन्धान भइरहेको र छानबिनपछि नाम सार्वजनिक गरिने सीआईबीले जनाएको छ। पक्राउ परेका कसैले पनि काउन्सिलको अनुमति नलिएको काउन्सिलका सदस्य डाक्टर कालुसिंह खत्रीले जानकारी दिनुभयो।
केही निजी मेडिकल कलेजले एमबीबीएसको शुल्क सरकारले तोकेको भन्दा धेरै लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन्। सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सले विज्ञप्ति निकालेर सरकारले तोकेको शुल्क भन्दा धेरै शुल्क लिने मेडिकल कलेजलाई ठगी मुद्दामा तत्कालै कार्यवाही गर्न पनि सरकारसँग माग गरेको छ। काठमाडौँ विश्वविद्यालयका पदाधिकारीहरूले मेडिकल माफियासितको मिलेमतोमा सरकारले तोके भन्दा बढ़ी शुल्क निर्धारण गरेको तथा विराट र नोभल मेडिकल कलेजले अवैध रूपमा मेडिकल काउन्सिलले दिएको भन्दा बढ़ी सीट मा भर्ना लिएको विषयमा आफूहरूको गम्भीर आपत्ति रहेको अलायन्सले जनाएको छ। धेरै शुल्क लिने कलेजको तत्कालै विरोध गर्न र भर्ना भएको भए त्यो भर्ना रद्द गर्न पनि अलायन्सले अभिभावकसँग अनुरोध गरेको छ। त्रिविका पदाधिकारीको हस्तक्षेपका कारण आईओएमका काम प्रभावित भएको भन्दै हस्तक्षेप नरोके त्रिविका कर्मचारी विरूद्ध जस्तो सुकै कदम चाल्न बाध्य हुने पनि विद्यार्थीले चेतावनी दिएका छन्। सरकारले एमबीबीएसको लागि 35 लाख रूपियाँ तोके पनि मेडिकल कलेजले 50 लाख रूपियाँ सम्म शुल्क लिएपछि विरोध भएको हो।
जनकपुर उपमहानगरपालिका दुईकी रञ्जना शर्माको हत्या अभियोगमा प्रहरीले दुई महिनापछि श्रीमान सहित तीनजनालाई पक्राउ गरेको छ। हत्या अभियोगमा प्रहरीले श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र जेठानी रिकु कुमारी शर्मालाई पक्राउ गरेको हो। धनुषा जिल्ला अदालतले उनीहरूलाई पक्राउ गरी हाजिर गराउन आदेश गरेपछि धनुषा जिल्ला प्रहरीले उनीहरूलाई पक्राउ गर्न कास्की प्रहरीलाई पत्र पठाएको थियो।
सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदै छौ 25 औं वार्षिक उत्सवमा।
हिमालयन बैंक लिमिटेड।
हाइड्रोसिलको निशुल्क अपरेशन सम्बन्धी सूचना
वीर अस्पताल काठमाडौँमा यही असार मसान्तसम्म हाइड्रोसिलको निशुल्क अपरेशन भइरहेकाले मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्पर्क समन्वय शाखा वीर अस्पताल, मोबाइल नम्बर 98511335551।
पराई भूमि मा कमाउँछन् खुशी सबको लागि,
खुशी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा,
ढुक्क छौ हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध भ्रष्टाचारको मुद्दा दायर, राष्ट्रिय सभामा 24 जना निर्विरोध निर्वाचित, सरकारद्वारा नेशनल ट्रेडिङ खारेज लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सातवटै प्रदेशसभाको पहिलो बैठक बस्ने मिति र ठाउँको टुंगो लागिसकेको छ। सबै प्रदेशमा पहिलो पटक संसद बैठक बस्ने भएपछि चहलपहल, उल्लास र तयारी पनि त्यसै अनुसार भइरहेको छ। प्रदेशसभाको बैठक बस्ने स्थललाई चिटिक्क पार्ने काम भइरहेको छ भने केही प्रदेशमा त मन्त्रालयका भवनको पनि टुङ्गो लागिसकेको छ। 22 गते 1 बजे बस्ने प्रदेशसभा बैठकका लागि प्रदेश नम्बर 1 को राजधानी विराटनगरमा तयारी र संसद भवनको मरमत कसरी भइरहेको छ त? थप जानकारी सहित विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमिल सिन्हा।
22 गते 1 बजे विराटनगरमा रहेको जिल्ला समन्वय समितिको सभाहालमा पहिलो सांसद बैठक आह्वान गरिएको हो। 1 नम्बर प्रदेशको सांसद बैठक जिल्ला समन्वय समितिको सभाहालमा बस्ने भएपछि अहिले मरमतको काम तीव्र पारिएको छ। पुरानो भवनभित्र प्लास्टर उकिएका भित्ता तथा भुइँ टाल्ने, भित्ता, टेबल, कुर्सी र पंखा मरमत गर्ने र रंगरोगनको काम पनि धमाधम भइरहेको छ। जुनसुकै बेलामा प्रदेशसभाको बैठक बोलाउन सक्ने भन्दै तयारीलाई तीव्र पारिएकाले धमाधम काम भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो। मरमत शुरू गरिएको सभाहलको संसदीय अभ्यास अनुरूपले नयाँ डिजाइन गरिएको छ। हलको अग्रभागको मञ्चलाई सभामुख बस्ने व्यवस्था गरिएको छ। अगाडिपट्टि स्टीलको बार लगाइएको छ। मञ्चमा सभामुख, उपसभामुख र संसद सचिव 3 जना बस्ने गरी कुर्सीको व्यवस्थापन गरिनेछ। 2 छेउमा 1-1 जना मर्यादा पालक रहने गरी अहिले मरमतको काम भइरहेको छ। जिल्ला समन्वय समितिको सामान्य बैठक तथा भेला गर्नका लागि बनाइएको सभाहललाई अहिले संसदीय भवनको रूपमा रूपान्तरणको काम भएको हो। सभामुख, उपसभामुखको कार्यालय पनि यही भवनभित्र रहने गरी व्यवस्था मिलाइएको छ। त्यसलाई पनि रंगरोगनको काम भइरहेको छ। दलहरूको संसदीय दलको कार्यालय पनि समन्वय समितिको कार्यालयमै राखिनेछ। प्रदेश सांसद सचिवालयले 2 तला प्रयोग गर्ने र बाँकीमा समन्वय समिति यथावत चालु हुने अहिलेसम्मको तयारी रहेको छ।
प्रदेश नम्बर 2 को राजधानी जनकपुरमा पनि पहिलो संसद बैठकको तयारी धूमधामका साथ चल्दैछ। आउँदो आइतबार शैक्षिक तालिम केन्द्रको सभाकक्षमा बस्ने प्रदेशसभाको तयारी बारे थप जानकारी दिँदै हुनुहुन्छ जनकपुरबाट सहकर्मी शैलेन्द्र महतो।
आगामी माघ 21 गते हुने प्रदेश नम्बर 2 को पहिलो प्रदेशसभा बैठकको समय नजिकिएसँगै तयारी तीव्र पारिएको छ। जनकपुर उपमहानगरपालिका 12 स्थित रहेको शैक्षिक तालिम केन्द्रको भवनमा पहिलो प्रदेशसभा अधिवेशनको लागि तयारी भइरहेको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरले जीर्ण सभाहालको रंगरोगन, कुर्सी डेस्क व्यवस्थापन, भुइँको प्लास्टर, साउन्ड लाइटको व्यवस्था लगायतका कामका लागि गत बिहिबारदेखि नै 13 जना कर्मचारी खटाइसकेको छ। आगामी माघ 20 गतेसम्ममा सभाकक्ष व्यवस्थापनको सम्पूर्ण काम पूरा हुने डिभिजन प्रमुख गंगा प्रसाद यादवले जानकारी दिनुभयो। 3 बिघा जग्गामा रहेको शैक्षिक तालिम केन्द्र र जिल्ला शिक्षा कार्यालय धनुषाको जग्गामा 7 वटा भवनहरू छन्। शैक्षिक तालिम केन्द्रको भवनमा हाल व्यवस्थापिका सांसदको कार्य सञ्चालनका लागि उपयोग गर्ने तयारी गरिएको छ, जसमा सांसद बैठक बस्ने सभाहल, सभामुख कार्यकक्ष र सभामुख निवास, उपसभामुख कार्यकक्ष र उपसभामुख निवासका लागि भवनहरू रंगरोगन, फर्निचरिङ, लाइट, साउन्डको व्यवस्थापन गरी तयारी गर्न लागेको छ। प्रदेश सभाको पहिलो बैठकको लागि तयारी भइरहेको भवन र सभा हलको आइतबार प्रदेश नम्बर दुईका प्रमुख रत्नेश्वरलाल कास्ले निरीक्षण समेत गर्नुभएको छ। उहाँले व्यवस्थापनको काम युद्ध स्तरमा भइरहेको जानकारी गराउँदै पहिलो अधिवेशनमा के एजेण्डा राखिने त्यसको विषयमा पनि सांसद सचिवालयबाट आएको टोलीसँग छलफल भइरहेको जानकारी दिनुभयो। हाललाई बैठक व्यवस्थापन र भवन निर्माण व्यवस्थापनको कामका लागि सरकारबाट आएको 7.5 करोड लागतमा कार्यहरू अघि बढाइएको छ। यस्तै प्रदेश नम्बर दुईको प्रदेश प्रमुखको सचिवालय जनकपुर चुरोट कारखानाको भवनमा राखिएको र त्यहीबाट कार्यपालिका सञ्चालन गर्ने तयारी समेत थालिएको छ, जसमा मुख्यमन्त्री र मन्त्रीहरूको समेत कार्यालय र आवासको व्यवस्था गरिने तयारी भइरहेको छ।
जनकपुरबाट 4 घण्टाको गाड़ी यात्रामा पुगिने प्रदेश नम्बर 3 को राजधानी हेटौडामा पनि पहिलो संसद बैठकको तयारी तीव्र छ। मकवानपुरबाट हरि हुमागाईको सामग्री।
यही माघ 18 गते 3 नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठक बस्ने भएको छ। प्रदेश सभाको कार्यालयका लागि 1 दर्जन कर्मचारी खटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो। पहिलो प्रदेश सभा बैठकको लागि गत माघ 7 गते प्रदेश सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको संसद सचिवालयको सभालाई व्यवस्थित बनाउने काम बिहिबारदेखि शुरू गरिएको छ। संसद सचिवालयमा सहसचिवको नेतृत्वमा 6 जना कर्मचारी बल्ल आज आइपुगेका छन्। 110 जना माननीयहरूलाई व्यवस्थित ढंगले राख्नका लागि कुर्सी व्यवस्थापन सभाहल आकर्षक बनाउनका लागि थालिएको छ। अहिले रंग रोगनदेखि कार्पेट पर्दा फेर्ने र रोस्टम बनाउने लगायतका कामहरू भइरहेको आचार्यले बताउनुभयो। प्रदेश स्तरीय मन्त्रालयहरू यहाँका सरकारी कार्यालयहरूमा रहने भएपछि केही सरकारी कार्यालयहरू भने भाडाको घरमा सर्न थालेका छन्। जिल्ला समन्वय समिति मकवानपुरको कार्यालयमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहने भएपछि जिल्ला समन्वय समिति भाडाको घरमा सर्ने तयारीमा रहेको छ। त्यसै गरी सहकारी डिभिजन कार्यालय भवनमा अर्को मन्त्रालय रहने भएपछि उक्त कार्यालय पनि हेटौडा उपमहानगरपालिकामा सारिने भएको छ। त्यसै गरी जिल्ला शिक्षा कार्यालय मकवानपुरको भवनमा पनि मन्त्रालय रहने भएपछि उक्त कार्यालय पनि भाडाको घरमा सार्ने तयारी गरिएको छ। प्रदेश स्तरीय मन्त्रालयहरू राख्ने भवनसँगै मुख्यमन्त्री मन्त्री र सचिवहरू लगायतका कर्मचारी रहने निवासको पनि खोजी कार्य भइरहेको छ। मुख्यमन्त्रीको निवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमा रहने भएको छ। अख्तियार भने आफ्नो नयाँ भवनमा सर्ने तयारी गरेको छ। सभामुख उपसभामुख भने सड़क डिभिजन कार्यालयको कम्प्लेक्समा आफ्नो क्वार्टर रहने तयारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो।
मकवानपुरबाट अलि टाढ़ै रहेको प्रदेश नम्बर 4 को राजधानी पोखरामा पनि पहिलो बैठकको तयारी तीव्र छ। नगर विकास प्रशिक्षण केन्द्रको भवन नदीपुरमा हुने बैठकको तयारी बारे पोखराबाट सहकर्मी हिमनिधि लौडारीको सामग्री।
प्रदेश नम्बर 4 मा प्रदेश सभाको बैठक यही माघ 22 गते पोखराको नदीपुरमा रहेको साविक पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्र अर्थात प्रदेश सभाको सभाकक्षमा बस्दैछ। प्रदेश प्रमुख बाबुराम कुमारले बिहान 11 बजे प्रदेश सभाको बैठक बोलाउनु भएको छ, तर बैठकमा उहाँको खासै भूमिका हुने छैन। 4 नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य तथा नवलपुर 2 ख-बाट निर्वाचित प्रदेश सभासद जनकलाल श्रेष्ठको अध्यक्षतामा प्रदेश सभाको पहिलो बैठक शुरू हुनेछ। उहाँले सभामुखको भूमिका निर्वाह गर्नुहुनेछ। सोही बैठकले बैठकको कार्यविधि तय गर्नेछ। 4 नम्बर प्रदेशको लागि खटिएका कर्मचारीहरू कार्यालयमा हाजिर भइसकेका छन्। अहिले दिनरात गरेर कार्यालय व्यवस्थापनको काम भइरहेको छ। पोखराको नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेशसभा, प्रदेशसभाको सचिवालय र प्रदेश सभामुखको कार्यालय स्थापना गर्ने निर्णय यसअघि नै भएको हो। सोही अनुसारको व्यवस्थापनको कार्य भइरहेको छ। त्यसै गरी मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालय हालको लागि साविक जिल्ला विकास समितिको कार्यालय अर्थात जिल्ला समन्वय समितिको कार्यालयमा राख्ने व्यवस्था मिलाइएको छ। मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयको व्यवस्थापनको काम पनि भइरहेको छ। मुख्यमन्त्रीको निवास भने पारदीमै रहेको नगरपालिका गेस्ट हाउसमा व्यवस्था गरिएको छ। पोखराको पारदीमै निर्माणाधीन शिव विकास तालिम केन्द्रको भवन निर्माण भइसकेपछि 4 नम्बर प्रदेशको मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालय सोही भवनमा राख्ने तयारी भएको छ। प्रदेश प्रमुखको कार्यालय पोखराको पारदी शहीद चोकमा रहेको क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन कार्यालयमा स्थापना भइसकेको छ। यसैबीच प्रदेश नम्बर 4 मा प्रदेश सरकार गठनको लागि पनि दलहरू जुटिरहेका छन्। नेकपा एमाले र माओवादी केन्द्रको बीचमा भएको सहमति अनुसार प्रदेश नम्बर 4 मा मुख्यमन्त्रीको पद नेकपा एमाले पाएको छ भने सभामुखको पद माओवादी केन्द्रले पाएको छ। तर दुवै पदमा कसलाई नियुक्त गर्ने भन्ने बारेमा दलहरू आन्तरिक गृह कार्यमा जुटिरहेका छन्, सहमति भइसकेको छैन।
ठूलो विवादका बीच प्रदेश नम्बर पाँचको अस्थायी राजधानी बनेको बुटवलमा भने पहिलो प्रदेशसभाको बैठकको तयारी सुस्त छ। रूपन्देहीबाट सहकर्मी भवानी प्रसाद पाण्डेको सामग्री।
आज म अपरान्ह 4 बजे 5 नम्बर प्रदेशको पहिलो बैठक बस्ने बुटोल उद्योग वाणिज्य संघको सभाहालमा पुग्दा खासै रौनक देखिएन। जहाँ प्रदेश सांसदहरूले शपथ ग्रहण गरेका थिए त्यहाँ तयारीका कुनै काम नभएको देखिन्थ्यो। बरु भोलि त्यही सभाहालमा हुने सांस्कृतिक कार्यक्रमको लागि ब्यानर टाँगिएको थियो। केही युवाहरू आपसमा गफिँदै थिए र भोलिको कार्यक्रमलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अभ्यास गरिरहेका देखिन्थे। केही छिनपछि 5 नम्बर प्रदेशका ज्येष्ठ सदस्य अर्थात पहिलो बैठकको अध्यक्षता गर्ने सभामुख बलदेव शर्मा पोखरेल कोट पाइन्टमा सजिएर टुप्लुक्क त्यही पुग्नुभयो। सँगसँगै रूपन्देहीकी प्रदेशसभा सांसद रमा अर्याल र अर्घाखाँचीकी प्रदेश सांसद निर्मला छेत्री पनि त्यही पुग्नुभयो। खाली हलभित्र प्रवेश गरेका पोखरेलले खै त काम केही भएको रहेनछ है भनेको मैले सुने। अर्याल र छेत्रीले पनि पोखरेलकै कुरामा सही ठोकेको सुनियो। यसो हेर्दा तयारी केही पनि नगरे जस्तो देखिए पनि प्राविधिक कामहरू धमाधम भइरहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो। आज संसदका 5 जना कर्मचारी बुटवल आइपुग्ने प्रमुख जिल्ला अधिकारी मैनालीको भनाइ छ। संसदका मुख्य सचिव शंकर पाठक भने भोलि बुटवल आउँदै हुनुहुन्छ। हलभित्रको साउन्ड सिस्टमको व्यवस्थापन गर्न रेडियो नेपालको प्राविधिक टोली बुटवल आइसकेको छ। हलको व्यवस्थापन गर्ने जिम्मेवारी भवन डिभिजन कार्यालयले लिएको छ। रङ रोगन भएको हल भएका कारण सीट व्यवस्थापन गरी संसद भवनको रूपमा विकसित गर्ने जिम्मा भवन डिभिजनको हो, प्रमुख जिल्ला अधिकारी मैनालीले भन्नुभयो। संसद भवन वरिपरिको सजावट कस्तो हुने भन्ने विषयको टुङ्गो भने प्राविधिक टोली बुटवल आएपछि लाग्नेछ। संसदको बैठकको तयारी सँगसँगै प्रदेशका मुख्यमन्त्री मन्त्रालयहरू राख्ने स्थानको खोजी पनि रूपन्देहीमा भइरहेको छ। श्रम कार्यालयको निर्माण भइरहेको भवनको माथिल्लो तलामा मुख्यमन्त्री र तल्ला तलामा अन्य मन्त्रालय राख्ने अहिलेसम्मको तयारी छ। यातायात र गुणस्तर कार्यालयमा पनि मन्त्रालय राख्ने तयारी छ। प्रदेशसभाको पहिलो बैठक बस्ने संसद भवनको सुरक्षाको लागि कुनै कसर बाँकी नराख्ने गरी सुरक्षाको सबै तयारी भइरहेको रूपन्देहीका प्रहरी प्रमुख श्याम गेवाईले बताउनुभयो। 5 नम्बर प्रदेशमा 52 जना प्रत्यक्ष र 35 जना समानुपाती गरी 87 जना सांसद छन्।
प्रदेश नम्बर 6 को राजधानी सुर्खेत पनि माघ 21 गते बस्ने पहिलो संसद बैठकको लागि तम तयार भएर बसेको छ। सुर्खेतमा पहिलो बैठकको लागि सांसदलाई खबर गर्नेदेखि संसद भवन बनाइएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भवन तयार हुँदैछ। थप जानकारी सहित सुर्खेतबाट मुना हमाल।
6 नम्बरमा प्रदेशसभाका लागि भौतिक संरचनाहरूको मर्मत र सुधारका लागि जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले अहिले सभाहाललाई व्यवस्थित बनाउनेदेखि अन्य सिंगारपटारका कामहरूलाई तीव्रता दिएको छ। बैठकको लागि सभाहलमा कुर्सीहरू मर्मत, सुधार र व्यवस्थापन, कार्पेट बिछ्याउने, पर्दा फेर्ने लगायतको तयारी भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर झङ्क थापाले जानकारी दिनुभयो। सांसद तथा दर्शकलाई बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ, तर संसद सचिवालयबाट अनुभवी जनशक्ति नआइपुगेकोले कसरी काम गर्ने भन्ने अन्योल भएको छ। यद्यपि कसैले सिकेको जानेको अनुभवको आधारमा काम गर्ने पनि थापाले बताउनुभयो। प्रदेश संसद भवन हालको शैक्षिक तालिम केन्द्रमा भवन व्यवस्थापन भइ नसकेकोले अस्थायी रूपमा सिंचाई डिभिजन कार्यालयमा बैठक बस्ने तयारी भएको हो। शैक्षिक तालिम केन्द्रको भवन मर्मत सुधार गर्न करिब 2-3 महिना लाग्ने भएकोले सिंचाई डिभिजनमा बैठक राखिएको छ। सभाहलको व्यवस्थापन 20 गतेसम्म सकिसक्ने थापाले जानकारी दिनुभएको छ।
6 नम्बर प्रदेशको सुर्खेतपछि अब 7 नम्बर प्रदेशको अस्थायी राजधानी धनगढ़ीतर्फ लागौं। आउँदो आइतबार जिल्ला समन्वय समिति कैलालीमा बस्ने पहिलो संसद बैठकको तयारीबारे जानकारी दिँदै हुनुहुन्छ कैलाली सहकर्मी नवराज पनेरू।
माघ 21 गते प्रदेश नम्बर 7 को पहिलो प्रदेशसभा बैठक बस्ने भएपछि त्यसका लागि भवन पुननिर्माणको काम तीव्र गतिमा भइरहेको छ। कैलालीको धनगढ़ीमा रहेको जिल्ला समन्वय समितिको सभाहालमा अहिले पूर्वाधारहरू निर्माणको काम तीव्र गतिमा भइरहेको हो। प्रदेश प्रमुख मोहनराज मल्लले माघ 21 गतेका लागि प्रदेशसभाको पहिलो बैठक आह्वान गरेपछि संसद भवनका लागि तयार पार्न लागिएको जिल्ला समन्वय समितिको भवन पुननिर्माणको काम तीव्र गतिमा भइरहेको हो। अहिले त्यहाँ रहेको हलमा संसद बैठक स्थल, सभामुखको कक्ष, सांसदहरू बस्ने ठाउँ, पत्रकार रहने ठाउँ लगायतको निर्माणका साथै कुर्सी टेबलको व्यवस्थापनको लागि पनि काम भइरहेको छ। दिनरात काम गरेर पनि माघ 21 गते बस्ने बैठकका लागि भवन पुननिर्माणको सम्पूर्ण काम सक्ने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढ़ीका इन्जिनियर मोहनराज अवस्थीले बताउनुभयो। अहिले त्यहाँ बाहिरपट्टि पर्खाल निर्माण, शौचालयहरूको पुननिर्माण, रंगरोगन, बिजुलीको व्यवस्थापन र माइक राख्ने काम पनि तीव्र गतिमा भइरहेको छ। 50 जना मजदूर लगाएर काम गरिरहेको पर्खाल निर्माणको जिम्मा लिनुभएका प्रकाश राणाले बताउनुभयो। भवन पुननिर्माणका लागि शहरी विकासले 5 निर्माण कम्पनीलाई जिम्मा दिएको छ। उनीहरू सबैले छिटो काम सक्नका लागि बढ़ीभन्दा बढ़ी मजदूर लगाएर काम गरिरहेका छन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्ध सम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छाना मुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाली भूमिमा बनाउन लागेको सड़क निर्माणमा भारतीय सीमा सुरक्षा बल SSBले अवरोध गरेपछि कञ्चनपुरको बेलौरीमा भएको तनाव साम्य भएको छ। बेलौरी नगरपालिका 10 सड़क घाटमा नेपाली पक्षले सड़क ग्राभेलिङ गर्ने क्रममा भारतीय प्रहरीले रोकेपछि नेपाली पक्षले सीमा क्षेत्रमा नाराबाजी गरेका थिए, तर दुवै देशका प्रतिनिधि बसेर छलफल गरेपछि विवाद साम्य भएको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिनुभयो।
अब विदेशको खबर। चीनमा गत महिना मात्रै सरुवा रोगका कारण करिब 2200 जनाको ज्यान गएको छ। चीनको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगले दिएको जानकारी अनुसार मुख्य ठाउँहरूमा डिसेम्बरमा मात्रै सरुवा रोगबाट झण्डै 7 लाख मानिस प्रभावित भएका थिए। बिरामी मध्ये भाइरल हेपाटाइटिस, क्षयरोग, उच्च ज्वरो, यौन रोग लगायतका समस्या 93% बिरामीमा देखिएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। थ्री स्टार क्लब पोखरामा चलिरहेको आहारा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। पोखरा रंगशालामा आज भएको खेलमा सशस्त्र प्रहरीको APF क्लबलाई पेनाल्टीमा 5-3 हराएर थ्री स्टारले अन्तिम 4 स्थान पक्का गरेको हो। निर्धारित समयमा कुनै पनि टीमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको हो। अन्तिम क्वार्टर फाइनलमा भोलि मनाङ मर्स्याङदी क्लब र नेपाल पुलिस क्लब बीच खेल हुनेछ। प्रतियोगिताको विजेताले 7 लाख रूपियाँ पुरस्कार पाउनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरुद्ध भ्रष्टाचारको मुद्दा दायर, 4,29,00,000 रुपियाँ भ्रष्टाचार गरेको अख्तियारको दावी।
राष्ट्रिय सभामा 24 जना निर्विरोध निर्वाचित, बाँकी 32 सीटमा 52 जना उम्मेद्वार बीच प्रतिस्पर्धा।
काठमाडौँका विभिन्न अस्पतालबाट विदेशी डाक्टर पक्राउ, केही निजी मेडिकल कलेजले सरकारले तोके भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीको विरोध।
सरुवा रोगबाट गत महिना चीनमा 2,200 जनाको ज्यान गयो, 7,00,000 जना प्रभावित।
र एपीएफलाई हराउँदै 3 स्टार क्लब आहारा गोल्ड कपको सेमिफाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।